नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, 2062-63 सालको दोस्रो जनआन्दोलनपछि सरकारी सेवामा आरक्षणले वैधानिकता पायो। निजामती सेवा ऐन 2049 संशोधन गरी खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 45% पदलाई छुट्याई 100% शत प्रतिशत मानी महिला का लागि 33, आदिवासी जनजातिका लागि 27, मधेसीका लागि 22, दलितका लागि 9, अपाङ्गता भएका व्यक्तिका लागि 5 र पिछडिएको क्षेत्रका लागि 4% छुट्टै प्रतिस्पर्धा गराउने व्यवस्था गरियो। यो व्यवस्था सबै किसिमका सरकारी सेवामा लागू हुँदै आएको छ। आरक्षण लागू भएपछि सरकारी सेवामा महिला, आदिवासी, जनजाति, मधेसी, सीमान्तकृत लगायतका समुदायको सहभागिता उत्साहजनक रूपमा बढ़ेको हामीले पाएका छौं। सरकारी सेवामा मात्र नभई राजनीतिक क्षेत्र, शैक्षिक क्षेत्रमा समेत आरक्षण निर्धारण गरिएको छ। आरक्षणकै कारण सम्बन्धित समुदाय र लक्षित वर्गमा सशक्तिकरणका साथै जागरण समेत आएको पाइन्छ। यति हुँदाहुँदै पनि आरक्षण र समावेशिताभित्रका कतिपय पक्षहरूमा सुधारको खाँचो देखिएको आवाज पनि पछिल्ला दिनहरूमा क्रमिक रूपले उठ्दै आएका छन्। आजको अन्तरसंवादमा हामी आरक्षण सम्बन्धी वर्तमान अवस्था, समावेशिता, समता लगायतका सवालहरूमा केन्द्रित भएर राष्ट्रिय समावेशी आयोगका निवर्तमान अध्यक्ष, सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार एवं कानूनका विज्ञ व्यक्तित्व रामकृष्ण तिमल सेनासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, धन्यवाद, नमस्कार।
आरक्षणको वर्तमान कानूनी व्यवस्था, प्रयोगको वर्तमान अवस्था र उपलब्धिलाई यहाँले कसरी विवेचना गर्नुहुन्छ, छोटकरीमा भनिदिनुहोस् न।
यो 2064 सालबाट प्रारम्भ भएको सरकारी सेवाको आरक्षण र वर्तमान संविधान, संवैधानिक कानून र कानून लागू भएपछिको राजनीतिक समावेशिता सम्बन्धी व्यवस्थाको समुच्च अध्ययन गर्दा यसका केही सकारात्मक पाटाहरू पनि छन् र यसलाई केही पुनरावलोकन गरेर सच्याएर अझ बढी मर्यादित, अझ बढी वैज्ञानिक बनाउनु पर्ने अवस्था पनि देखिएका छन्, यो अध्ययनले देखाएको छ।
पछिल्ला दिनमा आरक्षणमा समयानुकूल परिमार्जनका आवाजहरू पनि उठिरहेका छन्, जस्तो कि आरक्षण सम्पन्न केन्द्रित नभई विपन्न केन्द्रित हुनुपर्छ, राज्यको मूल प्रवाहमा नआएका व्यक्तिहरूका लागि, सीमान्तकृतहरूका लागि हुनुपर्छ भनेर पनि कुराहरू उठिरहेका छन्। यो सँगै हालै मात्र सर्वोच्च अदालतले समानुपातिक समावेशिता सम्बन्धी नीतिको फाइदा उठाएर टाठा बाठाले राज्यका निकायबाट फाइदा लिने प्रवृत्ति अन्त्यका लागि निर्देशनात्मक आदेश पनि जारी गरेको छ। गत फागुन 30 गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्चले यस्तो निर्देशनात्मक आदेश जारी गरेको हो, जसमा समावेशी समानुपातिकको व्यवस्थामा कानूनी सुधार गर्न भनिएको छ। यस्ता सन्दर्भहरूलाई यहाँले कसरी हेर्नु भएको छ?
यो बडो नितान्त सान्दर्भिक विषयवस्तु हो। अहिले दक्षिण एसियामा यो आरक्षण पद्धतिलाई नै लिएर विभिन्न टीका टिप्पणी हुने गरेको देखिएको छ। हालै बङ्गलादेशमा आरक्षण पद्धतिकै कारणबाट सुरुवात भएर ठुलो राजनीतिक उथलपुथल भएको पनि हामी सबैलाई थाहा छ। भारतको सर्वोच्च अदालतले पनि गत हप्ता एउटा ठुलो महत्त्वपूर्ण फैसला गरेको छ र भारतमा यो आरक्षण पद्धति एलिटहरूको क्याप्चरमा गयो। त्यो एलिटहरूको क्याप्चरबाट यसलाई मुक्त गर्ने हो भने आरक्षित जुन समूह छ त्यो समूहभित्र पनि अर्को समूह सिर्जना गरेर त्यो फाइदा, सबै फाइदा पाउने वर्गलाई छुट्याएर फाइदा लिन नसक्ने पिनमा रहेको व्यक्तिहरूको क्लस्टर बनाउनु पर्दछ भन्ने भारतीय सर्वोच्च अदालतको पनि दृष्टिकोण गत साता सार्वजनिक भएको छ। हाम्रै पनि सर्वोच्च अदालतको गत फागुनमा भएको फैसला र अहिले भर्खरै पूर्ण पाठ सार्वजनिक भएकोले एलिट क्याप्चरमा गयो यो आरक्षण पद्धति, यसलाई पुनः विचार गर्नुपर्दछ भन्ने किसिमको फैसला आएको छ। त्यसै गरी राष्ट्रिय समावेशी आयो भने गरेको अध्ययनबाट नेपालको सार्वजनिक सेवामा र विशेष गरी सरकारी सेवाको, स्वास्थ्य तथा निजी सेवाको अध्ययनबाट के देखिएको छ भने आरक्षण पद्धतिमा पुनरावलोकनको खाँचो छ। अब ऊ व्यक्तिलाई आरक्षण दिने कसलाई नदिने भन्ने सन्दर्भमा वृहत अध्ययन जरुरी छ। विपन्न खसारे पनि संविधानको धारा 18 तथा 42 को हिसाबले आरक्षित क्याटेगोरीमा पर्न सक्ने अवस्था भएको हुनाले उनीहरूलाई पनि स्थानीय निकायको सिफारिसको आधारमा आरक्षणको व्यवस्था मिलाऊ भन्ने सिफारिस पनि राष्ट्रिय समावेश आयोगले दिएको छ। त्यति मात्र होइन, जुन जुन अहिले आरक्षितका समूहहरू छन् ती समूहमा पनि ती समूहकै उच्च वर्गको हातमा अथवा उच्च वर्गले नै त्यो आरक्षणको सुविधा लिए। विभिन्न 76 जातहरूको नेपालको राज्य संरचनामा कुनै प्रतिनिधित्व नभएको देखिएको, लगभग 7% बढी पपुलेसन तिनै जातको मात्रै भएको र नेपालको टोटल पपुलेसनको करिब करिब 10% बढी जनसङ्ख्या कुनै पनि सार्वजनिक सेवामा प्रतिनिधित्व गर्न नसकेको अवस्था भइरहेको आजको स्थितिमा उनीहरूको छुट्टै क्लस्टर बनाएर सार्वजनिक सेवा इभन निजी सेवामा उनीहरूको प्रतिनिधित्व गराएर विविधता व्यवस्थापनको दृष्टिकोणबाट अगाडि बढ्नु पर्दछ भन्ने सिफारिस भएको आजको सन्दर्भ छ। त्यसैले आजका यी सम्पूर्ण दक्षिण एसियाली सन्दर्भ, नेपालको सन्दर्भ र त्यसमा हुने सैद्धान्तिक सन्दर्भ समेतलाई जोड्नुपर्ने अवस्था छ। अब अमेरिकाकै कुरा गर्ने हो भने गत वर्ष अमेरिकाको सर्वोच्च अदालतले सरकारी सेवामा आरक्षण प्रणाली अथवा कोटा सिस्टम चाहिँ गैर संवैधानिक हो भनेर निर्णय गरिसकेको छ। एउटा देशमा कति किसिमका नागरिक बनाउने, जस्तो नेपाल देश छ भने नेपाल देशमा विभिन्न वर्गहरूले म चाहिँ आदिवासी, म थारू, म मुस्लिम भन्ने कि म नेपाली भन्ने वातावरण सिर्जना हुने एकातिर व्यवस्थापन हुनु पर्यो। अब अर्कोतर्फ सब्सटेन्टिभ इक्वालिटीको पर्सपेक्टिभबाट फर्मल इक्वालिटी र सब्सटेन्टिभ इक्वालिटी हुन्छ। अत्यन्त राज्यमा प्रतिनिधित्व नभएको, अति आवश्यकता महसुस भएको व्यक्तिलाई अथवा समूहलाई हामीले कसरी राज्यको मूल प्रवाहमा ल्याउने भन्ने सन्दर्भमा प्रत्येक व्यक्तिको डाटासहित उनीहरूको आवश्यकतासहित वर्गीय आधारमा आरक्षणको व्यवस्था हुनु आवश्यक छ भन्ने अर्को पाटो पनि छ। र फेरि एउटा अर्को तर्क पनि के छ भने वर्गीय मात्रै आधारले पुग्दैन, अब हजारौँ वर्षदेखिबाट शोषित पीडित भएको दलित समूहको लागि धर्मको मात्रै आधारमा होइन उनीहरूको सांस्कृतिक मान्यता समेतको विचार गरेर उसलाई आरक्षण त्यो दलित भनेपछि पुरै दिनुपर्दछ भन्ने मान्यताहरू पनि एकातर्फ छन्। तर समष्टिगत रूपमा मूल्याङ्कन गर्दा दलित बाहेकको अरू समूहहरूलाई छुट्याएर आरक्षणको व्यवस्था गर्नु आवश्यक छैन। केवल वर्गको आधारमा गरे पुग्छ अथवा गरिबीको आधारमा गरे पुग्छ, शैक्षिक स्थितिको आधारमा गरे पुग्छ, मेरिटलाई कुनै पनि हालतमा मार्नु हुँदैन र नेपाल भन्ने जुन भावना छ त्यो नमरिकन नेपालीहरूलाई विभाजित गरेर होइन कि आवश्यकताका आधारमा यो सार्वजनिक तथा सरकारी सेवामा यो सार्वभूत समानताको दृष्टिकोणबाट हेर्नुपर्दछ भन्ने मान्यता अहिले देखिएको छ।
अब नेपाल जस्तो विकासशील राष्ट्रमा आरक्षण र समावेशितालाई लोकतन्त्रको एउटा सुन्दर पक्षका रूपमा समेत व्याख्या विश्लेषण गरिएको छ, किनभने आर्थिक विकासका सूचकहरूमा पछि परेको अवस्थाले गर्दाखेरि विभिन्न जाति वर्गको उत्थानका लागि पनि आरक्षण र समावेशिता लागू हुनुपर्छ भन्ने मत पनि उत्तिकै बलियो देखिन्छ। आजको दिनमा आरक्षण र समावेशिताको व्यवस्था चाहिँ कस्तो हुनुपर्छ यहाँको बुझाइमा?
मलाई कस्तो लाग्छ भने हामीले एउटा अध्ययन पनि गरेका थियौँ र त्यो अध्ययनबाट कसलाई आरक्षण दिनुपर्दछ भन्ने होइन कि कसलाई आरक्षण दिनु हुँदैन भनेर हेर्नुपर्ने अवस्था छ। इन्क्लुजनको दृष्टिकोणबाट हेर्दा एक्सक्लुजन बुझ्न जरुरी हुन्छ। त्यसकारण चाहिँ नै अहिलेको परिस्थितिमा नेपालको पर क्यापिटा इन्कम, नेपालीहरूको आर्थिक स्थिति समस्त हेर्दा जातीय आर्थिक स्थिति नहेरेर समूहगत आर्थिक स्थिति मात्र नहेरेर व्यक्तिगत रूपको आर्थिक स्थिति हेर्नुपर्ने अवस्था छ जस्तो मलाई लाग्छ। त्यो अवस्थामा सबैको इन्डिभिजुअलाइज इन्फर्मेसन पनि जरुरी छ. त्योभन्दा पनि कसले लिन हुँदैन आरक्षण भन्ने सन्दर्भमा विभिन्न 8 क्याटेगोरीको व्यक्तिहरूलाई आरक्षण दिन नपर्ने र दिन नहुने भनेर सिफारिस भइसकेको छ. ती 8 क्याटेगोरीहरूमा माननीय भइसकेको व्यक्तिहरू, सरकारी सेवामा सहसचिव भन्दामाथि पद पाइसकेको व्यक्तिहरू, 2,00,000 बढी श्रीमान श्रीमतीले भएर ट्याक्स तिर्न सक्ने व्यक्तिहरू, विश्वविद्यालयको प्राध्यापक भइसकेको व्यक्तिहरू, महानगर र उपमहानगरपालिका मेयरहरू र उनीहरूका सन्तानहरूलाई यो किसिमको सुविधा दिनु हुँदैन भनेर सम्पत्तिको आधारमा 5 करोडभन्दा बढी सम्पत्ति भएको व्यक्ति, त्यो सम्पत्तिको निर्धारण गर्ने आधार समेत अहिले वर्तमान मालपोत कार्यालयबाट निर्धारण भएको सरकारी मूल्याङ्कनलाई नै आधार मानेर त्यस्तो व्यक्तिहरूलाई एक्सक्लुड गर्यो भने वास्तवमा आवश्यकताको आधारमा अरू व्यक्तिहरूलाई आरक्षण पद्धतिमा लैजाँदाखेरि पुग्छ, त्यो लान पर्दछ भन्ने सिफारिस छ. वास्तवमा यो हेऱ्यो भने न्याय पनि हुन्छ. जो व्यक्ति अलरेडी एकपटक सुविधा पाइसकेको छ आरक्षणबाट, त्यसलाई पुनः पुनः पनि आरक्षण दिने त्यो पनि राम्रो भएन. एकपटक इन्ट्री लेभलमा आरक्षण दिने, आवश्यकताको आधारमा दिने, वर्गीयताको आधारमा दिने र गरिबीको आधारमा दिने भन्ने व्यवस्था गरियो र यो व्यक्तिले आरक्षणको सुविधा लिन नपाउने भन्ने व्यवस्था गरियो भने वास्तवमा साइन्टिफिक न्यायको दृष्टिकोणबाट त्यही हुन्छ भन्ने लाग्दछ मलाई.
अब समावेशिता, समानता, समता र सकारात्मक विभेदका विषयहरू पनि अहिले मूल रूपमा चर्चामा रहेका छन्। यी विषय आफैमा संवेदनशील, गहन र अपरिहार्य पनि छन्। यस्ता विषयको सम्बोधन के कसरी गर्न जरूरी रहेको देख्नुहुन्छ यहाँले? जस्तो अब सकारात्मक विभेद भएन भने अलि तल्लो तहमा रहेको व्यक्तिलाई माथिल्लो तहमा ल्याउन सकिँदैन होला, समतामूलक समाज भएन भने त्यहाँ पनि केही समस्या उत्पन्न होला, समानता अति नै अपरिहार्य छ। यस्ता विषयहरू महत्वपूर्ण पनि छन्, संवेदनशील पनि छन्, यिनीहरूको व्यवस्थापन पनि सोही अनुरूप हुनुपर्छ होला नि?
होइन, एकदमै. अब संसारको धेरै देशहरूले यो सकारात्मक विभेद भन्नुहोस् अथवा संरचनात्मक व्यवस्था भन्नुहोस् अथवा विशेष व्यवस्था भन्नुहोस् अथवा आरक्षण भन्नुहोस् अथवा परापूर्व कालदेखिबाट परेको अन्यायको क्षतिपूर्ति भन्नुहोस् जुनसुकै दृष्टिकोणबाट भए पनि यो औपचारिक समानता भन्दा सार्वभौत समानताको मान्यताबाट अगाडि बढ्नुपर्दछ भन्ने अहिले विश्वव्यापी विचार हो. तर त्यसको कार्यान्वयन कसरी गर्ने, त्यो सकारात्मक विभेदबाट कसलाई ल्याउने, माथि कसलाई ल्याउने भन्दा जसको प्रतिनिधित्व छैन, जो आफै आउन सक्दैन, त्यसको पहिला क्षमता विकास, शिक्षाबाट क्षमता विकास गरेर मेरिटलाई नमर्ने गरी अथवा जुन सेवाको लागि जुन क्षमता आवश्यक पर्छ त्यो विकास गरेर ल्याउने एउटा पद्धतिको सुरुवात हो. त्यो ल्याउँदा के को आधारमा ल्याउने भन्दा जातको आधारमा ल्याउने कि वर्गको आधारमा ल्याउने कि आवश्यकताको आधारमा ल्याउने कि त्यसलाई कसरी छुट्याउने, त्यसको अपरेसनल गाइडलाइन के हुने भन्ने बारेकै कुरो मुख्य समस्याको विषय हो. र यो आरक्षण भन्ने कुरा अथवा सकारात्मक विभेद भन्ने कुरा सदाको लागि हुँदैन, यो टेम्पोररी मेजर हो. त्यो के फर द टाइमिङ अथवा केही समयको लागि राज्य सत्तामा सबै व्यक्तिहरूको विविध उपस्थितिलाई निश्चितता गर्नको लागि अपनाइएको एउटा रणनीति हो. अब त्यो नीति वैज्ञानिक भएन भने त्यो भित्र जसलाई दिने भनेर समूहहरू हामी बनाउँछौँ, त्यो समूहको माथिल्लो तबकाले त्यसको बढी लाभ लिने र जुन तबकालाई भनेर यो व्यवस्था गरिएको हो त्यो तबकाले कहिल्यै पनि लाभ लिन नसक्ने त्यो किसिमको अवस्था सिर्जना नहोस् र सामाजिक न्यायको मर्म नमरोस् भन्ने नै यसको उद्देश्य हो. त्यसकारण यो डिजाइनमा हामी जानुपर्दछ. त्यो गर्नको लागि राजनीतिक रूपमा पनि, सरकारी सेवामा मात्र होइन, राजनीतिक रूपमा पनि हामीले विचार गर्नुपर्ने देखिन्छ. जस्तो अब महिलाको उपस्थितिको कुरा छ, महिलाको उपस्थिति गरिबीको आधारमा अथवा पछाडि परेको क्षेत्रको आधारमा हुनुपर्ने ठाउँमा एकदम उच्च सम्भ्रान्त वर्गको महिलाहरूको उपस्थितिलाई समानुपातिक तर्फबाट ल्याउने जुन प्रचलन नेपालमा आएको छ, जसको दाब पनि छ, जोसँग पद पनि छ, जोसँग हैसियत पनि छ, जोसँग कनेक्सन पनि छ, त्यस्तो मात्रै व्यक्ति आउन सक्ने वातावरणको अन्त गर्नुपर्दछ भन्ने मुख्य मान्यता हो.
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी आरक्षण, समावेशिता लगायतका विविध विषयमा केन्द्रित भएर राष्ट्रिय समावेशी आयोगका निवर्तमान अध्यक्ष डाक्टर रामकृष्ण तिमल सेनासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीलाई अगाडि बढ़ाउ। अब कतिपयले समावेशिताको कारणले राज्य संचालनमा जनताको गतिशीलता, विश्वसनीयता र अपनत्व बढ़ेको पनि बताइरहेका छन् भने कतिपयले क्षमताको अभिवृद्धिले मात्रै वास्तविक गतिशीलता पैदा गर्न सक्छ भनेर पनि भनिरहेका छन्। यस्तो अवस्थामा समावेशिता कुन रूपमा प्रयोग हुनुपर्छ? जस्तो अहिले के पनि देखिन्छ भने राजनीतिक समावेशिताका आधारमा एउटा व्यक्ति कुनै ठाउँबाट प्रत्यक्ष चुनावमा उठ्यो र त्यहाँ जित्न सकेन भनेदेखि फेरि समानुपातिकको कोटाबाट अथवा समानुपातिक प्रणालीबाट आउने जुन प्रचलन पनि देखिएको छ र यसको अहिले केही किसिमबाट विरोध भइरहेको पनि हामीले पाएका छौं। यो विभिन्न सन्दर्भलाई यहाँले कसरी हेर्नु भएको छ? समावेशिताको वर्तमान अवस्था अथवा यसलाई चाहिँ कसरी अगाडि बढाउनु पर्ने हुन्छ?
मलाई के लाग्छ भने समावेशिताको वैज्ञानिकरण गर्ने हो भने अब आजको दिनमा अब जस्तो मधेसीको रिजर्भेसन, मधेसी एउटा भूगोल हो, त्यहाँ उच्च वर्गका पनि छन्, त्यहाँ निम्न वर्गका पनि छन्। त्यो मधेस भनेर रिजर्भेसन राख्नु हुँदैन, मधेसभित्रका आवश्यक व्यक्तिहरूलाई एउटा वर्गीकरणको द्वारा ल्याउन सकिने, जस्तो पिछडा वर्ग हुनसक्छ, त्यो भित्रको पनि गरिबीमा रहेको व्यक्ति हुनसक्छ, उनीहरूलाई ल्याउन सकिन्छ, एउटा यो छ। दोस्रो, राजनीतिक समावेशिताको सन्दर्भमा महिलाहरूलाई केवल समानुपातिक पद्धतिबाट मात्रै ल्याउने जुन किसिमको सोचबाट अहिले राज्य संयन्त्र विकासबाट त्यो होइन, फ्री कम्पिटिसनमै पहिलो हुने, निर्वाचित हुने पद्धतिबाट नै निश्चित कोटाहरू छुट्याएर हामीले सिफारिस पनि गरेका छौँ। तिनभन्दा बढी सिट भएको जिल्लामा कम्तीमा एकजना महिलाको सिट प्रत्यक्षतर्फ नै कम्पिटिसनबाटै ल्याउनु पर्दछ, निर्वाचनबाटै ल्याउनु पर्छ, समानुपातिकबाट होइन भन्ने पनि सिफारिस भएको छ। त्यसकारण महिलाहरूलाई हेर्ने दृष्टिकोण, महिलाको प्रतिनिधित्व होइन, गरिबको प्रतिनिधित्व, त्यसलाई पुनर्वर्गीकरण गरेर ठिक व्यक्ति आउन सक्ने अवस्था एउटा छ। अर्को, अब निर्वाचन कानूनमा, संविधानमा पनि सुधार गर्नुपर्ने कुराहरूको बारेमा चर्चा परिचर्चा भएको छ। हाम्रो राष्ट्रिय सभालाई इल्डरहरू अथवा चाहिने वयस्कहरू, एक्सक्लुडेड भनेको बहिष्कृत व्यक्तिहरू, एसेन्सियल एक्सपिरियन्स भएका अनुभवी व्यक्तिहरूको स्थल बनाउनको लागि समानुपातिक प्रतिनिधित्व अप्पर हाउसमा र लोअर हाउस चाहिने, जहाँ पनि जनताको हाउस भएको हुनाले यो चाहिने सिधा प्रत्यक्ष निर्वाचनबाट आउने हाउसको रूपमा परिकल्पना गर्नुपर्दछ। उपराष्ट्रपतिलाई यो भूमिकाविहीन बनाउनु हुँदैन, कम्तीमा अप्पर हाउसको अध्यक्ष भए पनि बनाउनु पर्दछ र उपराष्ट्रपतिलाई कुनै न कुनै जिम्मेवारी दिनु आवश्यक छ। त्यति ठुलो, मर्यादित र धेरै खर्चिलो संस्थालाई बिना काममा राख्नु हुँदैन भन्ने पनि एउटा दृष्टिकोण आएको छ। अर्को, राजनीतिक सहभागितालाई सुनिश्चित गर्नको लागि केवल सरकारी सेवा र अथवा पार्लियामेन्ट अथवा लोकल लेभल मात्रै होइन, टोटल नेपालको इम्प्लोयमेन्ट पोलिसीमा विविधता झल्कने, विविधता व्यवस्थापन हुन सक्ने र नेपालको चरित्र र नेपालको चित्र यो दुइटै देखिन सक्ने व्यवस्था कसरी गर्न सकिन्छ भनेर अध्ययन नगरी नहुने अवस्था छ।
अब कतिपयले आरक्षणको प्रतिशतलाई बढाउनु पर्छ भनेर पनि भनिरहेका छन् भने कतिपयले क्षमता अभिवृद्धिमा जोड़ दिएर मूल प्रवाहमा ल्याउनु पर्छ भनेर पनि भनिरहेका छन्। यो अवस्थामा हाम्रो संविधानले पनि प्रस्तावनामा समावेशितालाई स्वीकार गरेको छ, त्यसै गरी अब राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूमा पनि यी कुराहरू उल्लेख भइरहेको सन्दर्भमा अब कसरी अगाडि बढ़न सकिन्छ? प्रतिशत आरक्षण बढ़ाउने हो या अथवा यसलाई व्यवस्थित गर्न आवश्यक छ?
यो सबैको उद्देश्य के हो भने राज्य समावेशी हुनुपर्छ, संविधानले पनि भन्छ, विविधताको व्यवस्थापन नभए डेमोक्रेसीको ड्युटी हुँदैन। तर त्यो विविधताको व्यवस्थापन कसरी गर्ने, कुन फर्मुलाबाट गर्ने, कुन पद्धतिबाट गर्ने र त्यो गर्ने बेलामा सम्बन्धित पद अथवा सम्बन्धित जिम्मेवारीलाई चाहिने योग्यता भएको व्यक्तिलाई कसरी ल्याउने भनेको मेरिट पनि अथवा गुण पनि नमरोस् र व्यक्तिको प्रतिनिधित्व पनि सुनिश्चित होस् अथवा देशको चरित्र चाहिँ नै रिफ्लेक्स होस् राज्य व्यवस्थामा। त्यति मात्र होइन, निजी व्यवस्था पनि अथवा प्राइभेट सेक्टर पनि मोर इन्क्लुसिभ रूपमा अगाडि बढ्न सकोस्, त्यो नै राम्रो र सुन्दर पक्ष हो डेमोक्रेसीको भन्ने मुख्य सैद्धान्तिक दृष्टिकोण हो। अब यसलाई गर्दाखेरि यति प्रतिशत भन्नुभन्दा पनि त्यो झल्किने हुनुपर्छ, त्यो क्यारेक्टर पनि समावेशी हुनुपर्छ, कानुनमा लेखेर मात्रै पुग्दैन। त्यसैले अहिले हामीले के भन्ने गरेका छौँ भने जुन देशमा कानुनमा मात्रै संविधानमा मात्रै लेखिन्छ र त्यसको मात्रै सोच गरिन्छ त्यो देशको खास विकास भइसकेको हुँदैन। त्यो सोचमै त्यो परिवर्तन भएर विविधतालाई सम्मान गर्ने कल्चरको विकास भइसकेपछि त्यो लेख्दै नलेखे पनि त्यो कुरो स्वयंमा हुन सक्ने, नीतिगत रूपमा लेखे पनि संवैधानिक रूपमा लेखे पनि त्यो आचरणबाट नै त्यो कुरा प्रत्याभूत हुन जरुरी छ। त्यसैले इन्क्लुसिभ कल्चर विकास गर्ने हो, डाइभर्सिटीको म्यानेजमेन्ट गर्ने हो, वर्गीयतालाई ख्याल गर्ने हो र सोसल जस्टिस अथवा सस्टेनेबल इक्वालिटी र इक्विटीको पर्सपेक्टिभ्सलाई संवैधानिक रूपमै आत्मसात गर्नुपर्ने अवस्था हुन्छ। नत्र भने संविधानमा कानुनमा रहेका चिजहरू केवल शब्दका रूपमा मात्रै ब्ल्याक लेटर्सको रूपमा मात्रै रहेका हुन्छन्। त्यसलाई लिभिङ रियालिटीमा बदल्नको लागि शिक्षाको माध्यमबाट हाम्रो त्यो सम्बन्धित कानुनको प्रशासन गर्ने सम्बन्धित जिम्मेवारी पाएको व्यक्तिको एउटा टेन्डेन्सीमै परिवर्तन ल्याउन सक्ने संस्कृतिको विकास गर्नुपर्दछ। त्यसको लागि उचित शिक्षा उचित ट्रेनिङको जरुरी छ भन्ने मलाई लाग्दछ।
पछिल्लो समय संविधान संशोधनको कुरा पनि उठिरहेको छ, यहाँ त कानूनको विज्ञ व्यक्तित्व पनि हुनुहुन्छ। समावेशिताको व्यवस्थापन संविधानबाटै, जुन आरक्षणको व्यवस्थापन संविधानबाटै संशोधन गरेर गरिनुपर्छ या त कानूनमा मात्र यसलाई थप व्यवस्थित गरे पुग्छ, यहाँलाई के लाग्छ?
मलाई के लाग्छ भने हाम्रो संविधानमा केही कन्ट्राडिक्सन्सहरू छन्। जस्तो सम्पूर्ण राज्य संयन्त्र समानुपातिक हुनुपर्छ भन्ने संवैधानिक मान्यता एकातिर छ, अर्कोतिर विभिन्न संवैधानिक आयोगहरू त्यो मान्यता विपरीत सामूहिक समूह समूहका आयोगहरू बनाइएको छ। जस्तो खसारेको लागि समावेशी आयोगको व्यवस्था, अब थारूको लागि थारू आयोग, आदिवासी जनजातिको लागि आदिवासी जनजाति आयोग, महिलाको लागि महिला आयोग, यसरी विभिन्न किसिमका आयोगहरू छन्। यी आयोगहरूमा सम्बन्धित वर्गबाहेक अर्को व्यक्ति जान सक्छ। त्यसकारण यो संवैधानिक मान्यताको इन्क्लुजन एकातिर छ, अर्कातिर ती आयोगहरूको एउटा बनावट पनि समावेशी छैन। त्यो बाहेक कल्चर भनौँ न, त्यसमा नियुक्ति गर्दाखेरि जस्तो आदिवासी जनजातिमा 60 जात भएकोमा जम्मा एउटा अथवा दुईटा जातको हालिमुहाली अथवा प्रतिनिधित्व गराउने राजनीतिक संस्कृति, अनि त्यसपछि अब थारू नै आयोग भन्यो भने देशको भूगोल पूर्व पश्चिम बिचको व्यवस्थापन अथवा हिमाल पहाड तराईको व्यवस्थापन नभएर एउटा अथवा दुईवटा जिल्लाको मात्रै प्रतिनिधित्व, एउटा अथवा दुईवटा वर्गको मात्रै प्रतिनिधित्व, चाहे त्यो महिला आयोगमा होस्, यी वर्गीय आयोग केही जुन आयोगहरू छन् सामुदायिक आयोगहरू, यी आयोगहरूमा नै जुन समावेशिताको मर्म छ, देशको रिफ्लेक्सनको जुन मर्म छ, त्यो मर्म देखिएको छैन अहिलेसम्मको नियुक्ति प्याटर्न हेर्दाखेरि। त्यसैले मैले अहिले पनि यो कुरा उठाएँ, कल्चर, समावेशिताको कल्चर, व्यवस्थापनको कल्चर, सन्तुलनको कल्चर, ब्यालेन्स्ड रिप्रेजेन्टेसनको पनि पर्सपेक्टिभ छ। त्यसकारण यी कुराहरू समेत विचार गरेर गाइडलाइन नै, जस्तो संवैधानिक परिषदलाई नै गाइडलाइन दिनुपर्ने अवस्था छ, जस्तो नियुक्ति गरेर प्रधानमन्त्रीलाई नै गाइडलाइन दिनुपर्ने अवस्था छ, किनभने मन्त्री परिषदको निर्माणदेखि जुनसुकै एक्जिक्युटिभ लेजिस्लेचरको जुन निर्माण अथवा फर्मेसन हामी गर्छौँ त्यसमा देशको सन्तुलित ब्यालेन्स पूर्व पश्चिम होइन उत्तर दक्षिण चारैतर्फको हिमाल पहाड तराईको व्यवस्थापन अनि विभिन्न जात जाति जनजातिहरूको एकदम गुड ब्लेन्डिङ र एसिमिलेसन हुन सक्ने किसिमको टु द पोसिबल एक्सटेन्ट, तर त्यो कुरो देखिँदैन। कुनै पनि बेला भएका नियुक्तिहरू, कुनै बेला भएका सिफारिसहरू, इभन मन्त्री परिषदको गठनमा यो किसिमको समावेशी चरित्र अथवा विविधताको व्यवस्थापन हामीले देखिरहेको छैनौँ र बेला बेलामा यस्तो आवाजहरू उठिरहेको छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, मलाई पनि यो अवसर दिनुभयो।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले राष्ट्रिय समावेशी आयोगका निवर्तमान अध्यक्ष एवं कानूनका विज्ञ व्यक्तित्व रामकृष्ण तिमलसेनासँग आरक्षण, समावेशिता लगायतका विविध विषयमा